सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउतको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
लोडसेडिङ मुक्त भएको हल्ला सेलाउन नपाउँदै प्रचण्ड गर्मीमा विद्युतको अनियमित आपूर्तिले धनगढीका बासिन्दाको जनजीवन कष्टकर। रातभर विद्युत नभएका कारण छटपटिँदै सुत्नुपर्ने बाध्यता। पावर थप नभए अनियमित आपूर्ति र लो भोल्टेजको समस्या अझ बढ्ने प्राधिकरणको जिकिर।
जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेसँगै स्थानीय तहमा कर्मचारी समायोजन सुरु। विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका मातहतमा गएर कामकाज गर्दै।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अतरी आसपासमा मर्मतका गरिएको सडक पनि निर्माण सम्पन्न नहुँदै भत्किएर भताभुङ्ग। मर्मतको नाममा झारो टार्ने काम गरेर मोटो रकम पचाउने काम भइरहेको आरोप।
र नेपाल आइडलको उत्कृष्ट 10मा पर्न सफल सन्ध्या जोशी जिताउ अभियान धनगढीमा सुरु। अत्यधिक भोट दिएर सुदूरपश्चिममा प्रतिभा छैन भन्ने राजधानीको आवाजलाई मिथ्या साबित गर्न आग्रह।
होइन, यो त अहिलेसम्म यहीँ पो छ त। बजार गएर घर निर्माण सम्बन्धी सामान पाउने पसलमा कुरा बुझेर आइजा भनेको त कम्प्युटरमा पो झुन्डिरहेछ।
अनि त्यही काम त गर्दैछु नि, त्यसै झर्किने क्या। यी नपत्या हेर्नुहोस् यहाँ, यी धनगढी डट कम हानेपछि ए टु जेडसम्मको जानकारी पाउँछ। किन बजार गइरहनु पर्यो, समयको पनि बचत, खोजेको चिज पनि पाइने। हो, तपाईँले बिल्कुलै सही सुन्नुभयो। आफूले चाहेको कुनै पनि वस्तुको बारेमा जानकारी पाउन ई धनगढी डट कममा सजिलै प्राप्त गर्नुहोस्। घर निर्माणदेखि एग्रोभेटहरूसम्मका जानकारी, स्वास्थ्य समस्यादेखि सपिङ सेन्टरसम्मका थुप्रै अन्य जानकारी मात्र ई धनगढी डट कममा। एक्सिस विद्याश्रम धनगढी कैलालीमा शैक्षिक सत्र 2074-75 का लागि विज्ञान र व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्सका लागि कक्षा 11 मा भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू, अनुभवी र दक्ष शिक्षकहरू, मल्टिमिडिया कक्षाको प्रबन्ध, सीमित संख्यामा मात्र भर्ना लिइने, विद्यार्थी संख्या अनुरूप कम्प्युटरको व्यवस्था भएको, अत्याधुनिक विज्ञान प्रयोगशाला, पाठ्यक्रम अनुरूपको शिक्षाका अतिरिक्त विद्यार्थीहरूको व्यक्तित्व विकासमा जोड दिइने, विज्ञान संकायका विद्यार्थीहरूका लागि अतिरिक्त समयमा एमबिबिएस र बिईका लागि पुनः तयारी कक्षाहरू, कमजोर विद्यार्थीहरूलाई कोचिङ कक्षाको प्रबन्ध, शिष्टाचार र अनुशासन पक्षमा विशेष जोड दिइने, यातायातको प्रबन्ध भएको, फारम वितरण असार 7 गतेदेखि, प्रवेश परीक्षा साउन 10 गते बिहान 8 बजे, समयमै भर्ना लिई आफ्नो सिट सुरक्षित राखौँ। गुणस्तरीय र समय सापेक्ष शिक्षाका लागि एक्सिस विद्याश्रम 091-5201-41 र 98-484-93-992।
आजको खबर अब विस्तारमा। लोडसेडिङ मुक्त भएको हल्ला सेलाउन नपाउँदै चर्को गर्मीमा विद्युतको अनियमित आपूर्तिले धनगढीवासीको जनजीवन कष्टकर बनेको छ। केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण धनगढीको जनजीवन अत्यन्त कष्टकर बनिरहेका बेला 3-4 दिनदेखि अनियमित विद्युत आपूर्तिका कारण झनै समस्या भएको हो। विद्युतको अनियमित आपूर्तिका कारण श्रावण महिना लागेसँगै धनगढीमा फेरि बढेको अत्याधिक गर्मी छल्नका लागि स्थानीय बासिन्दालाई हम्मी हम्मी हुन थालेको छ। जेठसम्म दैनिक 7 घन्टे लोडसेडिङको मार खेपिरहेका धनगढीवासीलाई त्यसपछि लोडसेडिङ मुक्तको हल्लासँगै केही घन्टा घटेको लोडसेडिङले राहत पुगाएको थियो। तर त्यसपछि फेरि एकपटक बढेको गर्मीले धनगढीलाई पुरानै अवस्थामा ल्याइदिएको छ। निकै गर्मी महसुस गरिएको मङ्गलबार राति मात्रै रातभर विद्युत नहुँदा धनगढीवासी अत्यन्त कष्टकर रूपमा रात बिताउन बाध्य भए। यता विद्युत प्राधिकरणले भने गर्मी बढेपछि झन्डै 8 मेगावाट पावर कम परेकाले विद्युतको अनियमित आपूर्ति र लो भोल्टेजका समस्या आएको बताएको छ। सहकर्मी नवराज पनेरको रिपोर्ट।
लागेको अनियमित विद्युत आपूर्ति र लो भोल्टेजको समस्याले जनजीवन कष्टकर भएको भन्दै सुधारको मागसहित नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र पुगेका धनगढीवासीहरू मंगलबार रातभरि विद्युत नआएपछि धनगढी क्षेत्रमा बढेको गर्मी छल्नका लागि स्थानीयलाई हम्मे हम्मे भएको थियो। विद्युत नहुँदा गर्मीले रातभर जाग्राम बस्न बाध्य धनगढीवासीले कारण बुझ्नका लागि विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको नो लाइट सेवामा फोन गर्ने प्रयास पनि गरे, तर फोन व्यस्त बनाएर विद्युतका कर्मचारीहरू सुत्ने गरेका कारण रातभर फोन गर्ने धनगढीवासीको प्रयास असफल भयो। बुधबार मात्रै अनियमित आपूर्तिको समस्यालाई निराकरण गर्न माग गर्दै धनगढी वितरण केन्द्रको कार्यालयमा सय उपभोक्ताहरू पुगिसकेका छन्। धनगढी हसनपुरका दीपक राज पाण्डे।
लोड सेडिङ तालिका छैन भन्छन्, तर चाहिँ बिजुली चाहिँ झन् बढी चाहिँ गइरहेको छ। एकदमै यस्तो गरम अवस्थामा चाहिँ बस्न नसक्ने वृद्धहरू एकदम गाह्रो छ, बाँच्न नसक्ने अवस्था चाहिँ सृजना भइसकेको छ। फोन उठ्दै उठ्दैन, फोन त जहिले पनि अहिले होइन, फोनको समस्या त मलाई लाग्छ अब यो 8-10 वर्षदेखि अघिदेखि चाहिँ म पनि गरिरहेको छु होइन, म पनि अब एउटा ग्राहकको नाताले चाहिँ फोन कहिल्यै उठ्दैन। फोन चाहिँ अब यहाँ चाहिँ अब त्यति धेरै ग्राहक छन्, त्यसैले कसैले कसैले गर्दाखेरि अवस्थामा चाहिँ बिजी हुन्छ भन्छन्, तर त्यो चाहिँ एकदमै गलत कुरो हो। चाहिँ फोन उठ्दै उठ्दैन, सायद मलाई लाग्छ
नेपाल विद्युत प्राधिकरणले यस क्षेत्रमा हुने लोड सेडिङ तालिका समेत सार्वजनिक नगरेको उपभोक्ताहरूको आरोप छ। विद्युत प्राधिकरणले गत वर्षकै तालिका अनुसार लोड सेडिङ भइरहेको बताउँदै आएको छ, तर धनगढीमा विद्युत जाने र आउने कुनै ठेगान नै हुन्न। विद्युत प्राधिकरणसँग रहेको तालिका अनुसार राति 11 बजेपछि धनगढीका कुनै पनि क्षेत्रमा लोड सेडिङको समय छैन, तर केही दिन यता रातभरि नै विद्युतको आपूर्ति बन्द हुने समस्याले धनगढीवासी ग्रसित भएका छन्। पहिलेको भन्दा झन अनियमित विद्युत आपूर्ति बढेपछि गर्मीले निकै शास्ति भएको छ। धनगढीकै स्थानीय बासिन्दा ललिता थापा।
राति निन्द्रा हुँदैन, बच्चाहरू पढ्न पाउँदैन, रातभरि तल माथि गरेर बिताए, भाडावाला पनि परेशानी छन्, पढ्न पाउन छैन, हाम्रो बच्चाहरू पनि पढ्न पाइरहेको छैन, एकदमै परेशानी छ।
देशका काठमाडौँ पोखरा लगायतका ठुला शहरमा लोड सेडिङ हटाएर देशलाई नै लोड सेडिङ मुक्त गरेको भन्दै नेताहरू भाषण ठोकिरहेका हुन्छन्। चुनाव अघि पुष्पकमल दाहाल प्रचण्डले पनि 1-2 दिनमै लोड सेडिङ मुक्त गराउने वाचा गर्नुभयो। त्यसको केही दिनसम्म धनगढीमा धेरै कम भएको लोड सेडिङले त्यसको झल्को पनि देखायो, तर जब गर्मी बढ्यो त्यसपछि भने धनगढीमा विद्युतको आपूर्ति पुरानै अवस्थामा फर्किएको छ। जनता विद्युतको आपूर्ति अनियमित हुँदा असह्य गर्मीले आजित भएका छन्, तर नेताहरू भने लोड सेडिङ मुक्तको नारा लगाइरहेका छन्। अनियमित विद्युत आपूर्तिले आजित भएका धनगढी उपमहानगरपालिका वडा नम्बर 8 का बासिन्दा सहित धनगढी वितरण केन्द्र पुगेका वडा अध्यक्ष नारायण बराल।
सबभन्दा विद्युतको समस्याले हो, यहीँबाट हो कि अथवा आउने प्रसारण लाइनबाट के कमी कमजोरी भएको बुझ्न र यथाशीघ्र छिटो छिटो यसको उगाइदिनुहोस् भन्नको लागि हामी आएको यहाँ। ट्रान्समिटर जल्यो भन्ने कुरा पनि छ, तर हाम्रो ट्रान्समिटर वडा नम्बर 8 को तल भद्रपुर साइडमा ट्रान्समिटर नै चलेको र बत्तीको क्षमता नपुगेको, बत्तीको एउटा पङ्खा पनि घुम्न नसक्ने समस्याले गर्दा सबै हामी वडावासी नै सबै आएका छौँ लगभग धेरैजना यहाँ।
विद्युत प्राधिकरणले जाडो महिनामा 40 मेगावाट विद्युत टनकपुरबाट आउने गरेकोमा गर्मी महिनामा टनकपुरको ट्रान्सफर्मरले थेग्न नसक्ने भन्दै अहिले 27 मेगावाट मात्रै विद्युत आइरहेको जनाएको छ। 43 मेगावाट विद्युतले सिङ्गो सुदूरपश्चिममा विद्युतको नियमित आपूर्ति गर्न सक्छ, तर सुदूरपश्चिमलाई टनकपुरको भरमा छाडिएको छ। माग बढी तर आपूर्ति कम हुँदा कम क्षमताका ट्रान्सफर्मर बेला बेला पड्किने गरेका छन् भने ट्रान्सफर्मर मरम्मतको नाममा लामो समयसम्म विद्युत आपूर्ति बन्द हुने गरेको छ। त्यसैमा पछिल्लो समय ठूलो संख्यामा रहेका इलेक्ट्रिक रिक्साहरूले मात्रै पनि धनगढीमा 3 मेगावाट विद्युत खाइरहेको छ। विद्युत भएका बेला पनि लो भोल्टेजका कारण पंखा, कुलर, एसी, फ्रिज लगायतका इलेक्ट्रोनिक सामान पनि चल्न नसकिरहेको उपभोक्ताले बताएका छन्। तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सत्यनारायण महतो भने माग अनुसार 8 मेगावाट विद्युत पावर थप गरिए मात्रै विद्युतको नियमित आपूर्ति गर्न सकिने, नभए यो समस्या अझै जारी रहने बताउनुहुन्छ।
गर्मी बढेपछि अहिले टनकपुरबाट टोटल सप्लाई 27 मेगावाट मात्रै आएको छ र डिमान्ड चाहिँ अहिले 35 मेगावाट छ। अब जुन 7-8 मेगावाट कम भइराखेको छ, त्यो 7-8 मेगावाट म्यानेजमेन्ट गर्नलाई पटक पटक ट्रिप हुने, रिक्स फ्याक्टरमा चलाउनु पर्ने हुन्छ, धेरै कमभन्दा कम लोड सेडिङ गर्नुपर्छ भनेर, त्यसले गर्दा ट्रिप हुने, पालो पालो विभिन्न एरियामा चाहिँ लोड सेडिङ गर्नु परिराखेको छ। यो समस्या मैले बुझ्दाखेरि बर्दियाको भुरी गाउँमा सबैसँग काम 1 हप्तालाई चाहिँ सटडाउन गइरहेको छ होइन, फेरि त्यो भयो भने अझै अलिकता 1-2 घन्टा लोड सेडिङ बढ्न सक्छ। त्यो काम सम्पन्न भइसकेपछि अतरियामा चाहिँ 2 ट्रान्सफर्मर छ ठुलो, एउटा चाहिँ नेपालबाट सप्लाई राख्ने, एउटा चाहिँ इन्डियाको सप्लाई राख्ने, त्यसपछि लोड सेडिङ पनि कम हुन्छ, त्यसबाट लोड पुगेन भने नेपालको सप्लाईले पनि आधा चलाउँछ।
दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
अर्को प्रसंग, पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अतरिया चोकमा सड़क मरम्मत गरी बनाइएको कालोपत्रे छोटो समयमा वर्षेनी भत्किने गरेपछि स्थानीय बासिन्दाहरू आक्रोशित बनेका छन्। वर्षेनी सड़क मरम्मतका लागि लाखौं रकम खर्च गर्ने तर कालोपत्रे गरेको सड़क छोटो समयमा नै उप्किएर खाल्डो हुने गरेपछि स्थानीयवासीको आक्रोश बढेको हो। सड़क मरम्मत र निर्माणका लागि ठेक्का दिने डिभिजन सड़क कार्यालय कञ्चनपुर र ठेकेदार कम्पनीबीच लेनदेनका कारण सड़कको गुणस्तर समेत खस्किएको स्थानीय बासिन्दाको आरोप छ। सुनौ अतरिया संवाददाता लक्ष्मण गौतमको रिपोर्ट।
सडक सुधार कार्यक्रम अन्तर्गत अतरिया चोकमा मर्मत गरिएको कालोपत्रे सडक महिना दिनमै भत्किएपछि स्थानीय बासिन्दाहरू आक्रोशित भएका हुन्। अतरियाका स्थानीय बासिन्दा कविराज जोशी:
अस्ति भर्खरै यो काला टुली हाल्ने कामहरू भएको छ, सडक विभागले कसरी काम गरियो के गरियो, त्यहाँबाट चाहिँ नौ जिल्लामा चाहिँ जाने चोक हो यो अतरिया चोक, अतरियाका मान्छेहरूलाई बेकुफ बनाउने कामहरू भइरहेछ। काला टुली हालेको 10-15 दिन पनि भएको छैन, अहिले भत्किएर चाहिँ यस्तो अवस्था भइसक्यो यो सडकको।
मुख्य चोकको सडक भत्किएर अहिले बगर जस्तै बनेको छ। धुलोका कारण आवाजातमा समस्या भइरहेको छ भने खाल्टा खुल्टी बढेपछि दिनहुँ दुर्घटना समेत भइरहेका छन्। हरेक वर्ष मर्मतको नाउँमा झाडा टार्ने काम गरेर मोटो रकम पचाउने माध्यम बनिरहेको बताउँदै अर्का स्थानीय बासी गणेश शाह:
विगतमा पनि पछाडको कम्तीमा चाहिँ बजेट विनियोजन हुने, हेक्टरले काम हतारमा गर्ने, बर्सातमा गरिएको कामहरू फेरि सफल त होला जस्तो मलाई लाग्दैन। अतरिया वरिपरिका सडकहरू विगतमा पनि यसरी नै अल्पत्र अवस्थामा छन्, यसको निरीक्षण छैन, कति गिटी हालेछ कति चाहिँ अल्पत्र हालेछ के छ त्यस कुरा
यस आर्थिक वर्षमा मात्रै अतरियादेखि चिसापानीसम्मको करिब 80 किलोमिटर सडक टालटुलमा मात्रै 90 लाख खर्च भएको डिभिजन सडक कार्यालय कञ्चनपुरले जनाएको छ। विगतदेखि नै अतरिया चोक र आसपासको क्षेत्रमा बनाएको कालोपत्रे धेरै समय नटिक्ने गरेका कारण कालोपत्रे गर्दा प्रयोग गरिएको निर्माण सामग्री गुणस्तरहीन भएको स्थानीय वासीहरूले आरोप लगाएका छन्। तर सडक मर्मत तथा निर्माण गर्ने कम्पनी जोशी कन्स्ट्रक्सन महेन्द्रनगर संचालक गणेश जोशीको दावी यस्तो छ:
के कमसल के हुन्छ, अलकत्रा पुरै हुन्छ, गिट्टी पुरै हुन्छ, त्यो जम्मै बिचमा त्यसमा कमसल सामान भन्ने के हुन्छ, गिट्टीमा के कमसल हुने, अलकत्रामा के कमसल हुने, त्यसमा कुनै किसिम जाप भन्ने कुरा आफ्नो ठाउँमा भयो, तर त्यसमा कुनै किसिमको तलमाथि छैन, एकदम स्ट्यान्डर्ड अनुसारको क्वालिटी अनुसारको सामान हालेको हो, त्यही हालेको भए अन्त पनि खराब हुनुपर्ने। हामीले चिसा पनि बनायौँ, त्यहाँनिर पानी पनि जाने, त्यही ट्रक छ, त्यो काम भए होला, त्यो मोडमा हरेक सालले अहिले मात्रै त्यो भए होइन, विगत 10 वर्षदेखि त्यो समस्या त्यहाँ यथावत छ।
तर स्थानीय वासीहरू निर्माण व्यवसायी जोशीको दावी प्रति सहमत देखिँदैनन्। काम गरे जस्तो देखाउने, जनतालाई भ्रममा पाएर रकम कुम्ल्याउने गरेको आरोप उनीहरूको छ। अर्का स्थानीय वासी दिलबहादुर खलौला:
सडक डिभिजन र ठेकदारहरूले मिलोमत गरी जुन यो पिचको प्रक्रिया गरिएको थियो, दुईजनाको आर्थिक आफूले चाहिँ पैसा जम पारेको, कञ्चनपुर सडक डिभिजन र यो पिच गर्ने ठेकदारहरूमाथि कडा कारवाही हुनुपर्छ।
जनताले विरोध गरेपछि सडक डिभिजन कार्यालय कञ्चनपुरले पनि अतरिया क्षेत्रमा गरिएको मर्मतको अनुगमन गरेको छ। सडक भत्किएको कुरा आफूलाई जानकारीमा आएको र निर्माण गर्ने कम्पनीलाई पुनः मर्मतका लागि निर्देशन दिइसकेको बताउँदै डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख विनोद मोवाल:
त्यो ठाउँमा पानी पनि जम्ने, अनि गाई गोबरहरूको पनि प्रेसर अत्यधिक हुने, यी सब कारणले गर्दाखेरि त्यहाँको प्याचुवर निर्माण भन्दा पनि मर्मतको कार्य नटिकेको हो, र नटिकेको अवस्थामा त्यसलाई हामी निर्माण व्यवसायको डिएलपीले बाँकी नै छ, एक वर्षसम्म उसले मर्मत सम्भारलाई पुनः गर्नुपर्छ, त्यो डिएलपी भित्रै उसबाट नै मर्मत सम्भार गराउने।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
धनगढीका लागि पूजा कस्मेटिक पशुपति मन्दिर रोड धनगढी।
रिसाउँदा नि आफ्नै, खुसी हुँदा नि आफ्नै, सधैँभरि तिमी मेरी जे गरे नि आफ्नै।
परे छैन मलाई कसरी फकाउन,
रिसाएको मान्छेलाई त फकाउनै पर्यो नि, त्यो पनि दामिनी ट्रेडर्समा लगेर।
कसरी फकाउनु हुन्छ मलाई दामिनी ट्रेडर्समा लगेर?
तिमीलाई राम्रो लुगा चाहिएको हो नि, तिमीलाई चाहिएको लुगा दामिनी ट्रेडर्समा पाउँछ, अनि त रिसाउनै पर्दैन तिमीले। हजुर, दामिनी ट्रेडर्स मेन रोड धनगढी कैलाली खाद्य संस्थान कम्प्लेक्स। हाम्रो यहाँ स्वदेशी तथा विदेशी साडी, सुट पिस, सर्टिङ सुटिङको साथै स्कुलको ड्रेस सुपथ मूल्यमा पाइन्छ। सम्पर्क 091-523-746, 98-48-42-10-94 र 091-521-246।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। जिल्ला समन्वय समिति दार्चुलाले कामै नगरेको सडकमा रकम भुक्तानी दिने प्रयास गरेको छ। गत वर्ष आएको बाढी पहिरोका कारण क्षतिग्रस्त भएको उक्कु भर्तोला जौलजीवी सडक क्षेत्रमा उपभोक्ता समितिलाई काम गर्न जिम्मेवारी दिए पनि सडक मर्मतको काम भएको थिएन। काम गरेको एक वर्षपछि भुक्तानीका लागि निवेदन परेको भन्दै जिल्ला दैविक प्रकोप उद्धार समितिको निर्णय गराएर समन्वय समितिले भुक्तानी दिने प्रयास गरेको हो। भत्किएको सडक खण्डमा उपभोक्ताले काम नगरेको भन्दै स्थानीयबाटै पटक पटक विरोध भएर भुक्तानी रोक्न माग गर्दै परेको निवेदनको व्यवस्था गर्दै भुक्तानी दिने प्रयास भएको हो। जिल्ला दैविक प्रकोप उद्धार समितिमा बैठकमा राजनीतिक दलहरूले सडकको अनुगमन गरेर मात्रै भुक्तानी दिन उचित हुने बताएपछि भुक्तानी रोकिएको छ। 2073 असार 16 गते आएको बाढी पहिरोका कारण भर्तोला जौलजीवी सेरा सडक क्षेत्र अवरुद्ध भएको थियो।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै स्थानीय तहमा कर्मचारी समायोजन पनि सुरु भएको छ। विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका मातहतमा आउन थालेका छन्। कर्मचारीहरू समायोजनको काम सुरु भएसँगै नयाँ शैलीमा सेवाग्राहीहरूलाई स्थानीय तहबाट सेवा दिने कामको थालनी पनि भएको छ। सेवाग्राहीहरूले सहज रूपमा सेवा पाउन थालेपछि हर्षित भएका छन्। केही कार्यालयका कर्मचारीहरू स्थानीय तहमा पुगेर कामकाज सुरु गरिसकेको अवस्थामा केही कार्यालयका कर्मचारीहरू पनि स्थानीय निकायहरूको मातहतमा जान बाँकी रहेका छन्। उनीहरूलाई पनि अब दोस्रो चरणमा साउन दोस्रो सातातिर पठाउने र साउनभित्र सबै कर्मचारीलाई स्थानीय तहको कामकाज गर्नका लागि पठाउने कर्मचारी व्यवस्थापन सहजीकरण समिति कैलालीले जनाएको छ। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
पहिलो चरणमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरू जिल्लाका सबै स्थानीय तहमा पुगिसकेका छन्। उनीहरू विषयगत क्षेत्रका लागि स्थानीय तहमा परिषदका लागि योजना बनाउने र बजेट बाँडफाँडका लागि आवश्यक सुझाव दिने र सहयोग गर्ने काममा खटिएका छन्। जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेसँगै कर्मचारीहरूले नगरपालिका र गाउँपालिकामा पुगेर कामकाज गर्न सुरु गरेका हुन्। भोलिया स्वास्थ्य चौकीदेखि टिकापुर नगरपालिकामा समायोजन हुनुभएका बल बहादुर रावल
स्वास्थ्य योजनाहरू बनाउँदैछौँ, किनकि हामी कहाँ अहिले पनि टिकापुर अस्पताल र दुईवटा स्वास्थ्य चौकी तिनवटा सहरी स्वास्थ्य केन्द्र रहेको छ। हामीले चाहिँ नगरपालिका रहेर उहाँहरूसँग बसेर समन्वय गर्ने काम, अनुगमन सुदृढीकरण गर्ने लगायत स्वास्थ्यको सम्पूर्ण योजनाहरू बनाउने काम हामी गर्छौँ। यसको लागि हामीले फोन गरेर नगर परिषदबाट छनौट गरेर स्वास्थ्य कार्यक्रमहरू हामी अगाडि बढाउने प्रयास गर्दैछौँ।
जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला हुला कार्यालय र साबिकका गाविस सचिवहरू स्थानीय तहमा जनप्रतिनिधिले काम सुरु गरेसँगै हाजिर हुन थालेका हुन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कर्मचारी व्यवस्थापन सहजीकरण समितिले 40 जना कर्मचारीलाई पहिलो चरणमा बैठक गर्दै स्थानीय तहमा गएर कामकाज गर्नका लागि काजमा सरह गरी पठाएको छ। अन्य कार्यालयका कर्मचारीहरू समायोजनका लागि सहकार्य र समन्वय भइरहेको हुँदा साउन महिनाभित्र सबै स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने गरी काम गरिरहेको कर्मचारी व्यवस्थापन सहजीकरण समिति कैलालीले जनाएको छ। समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल
कार्यालयमा कार्यरत प्रशान सेवाका कर्मचारीहरूलाई माग र आवश्यकताको आधारमा विभिन्न 13 स्थानीय तहमा हटाइएको छ। बिस्तारै अरू विभिन्न विषयगत कार्यका कर्मचारीहरूलाई पनि अब तोकिएको मापदण्ड परिधिभित्र रहेर कर्मसक्षता हुँदै जाने छिट्टै बैठक बसेर त्यो पनि चुनिन्छ।
जिल्ला स्थित कार्यालयहरूमा रहेका नायब सुब्बासम्मका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहहरूको कामकाजमा सघाउनका लागि पठाउन निर्देशन आएपछि त्यही अनुसार कर्मचारीलाई काजमा काम गर्नका लागि पठाइएको हो। कार्यालयहरूको कामकाज प्रभावित नहुने गरी केही कर्मचारीहरू पठाइएको, आवश्यक कर्मचारीहरू पठाउनका लागि जिल्ला तहमा काम गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्। कर्मचारी व्यवस्थापन सहजीकरण समिति कैलालीका सदस्य सचिव एवं कैलालीका स्थानीय विकास अधिकारी केशव प्रसाद विमली कर्मचारीहरू विभिन्न स्थानीय तहमा हाजिर भए पनि सबै कर्मचारी समायोजनमा समस्या देखिने भएको छ। खास गरी वरिष्ठता होला क्षेत्र रोजाई र भौतिक संरचनाका कारण समायोजनमा समस्या देखिने कर्मचारीहरू बताउँछन्। भौतिक संरचना अभावले विभिन्न विषयगत शाखाका कर्मचारीलाई बस्न समेत समस्या हुने देखिएको छ। दिनेश एफएमका लागि सीताराम ओझा धनगढी।
नेपाल आइडलको उत्कृष्ट दशमा पर्न सफल सन्ध्या जोशी जिताओ अभियान धनगढीमा सुरु भएको छ। आज धनगढीमा जोशीका बुबा खगेन्द्र राज जोशीले पत्रकार सम्मेलनको आयोजना गर्दै सन्ध्या जोशी जिताओ अभियानबारे जानकारी दिनुभएको हो। 8,000 प्रतिस्पर्धीसँगै काठमाडौँ अधिवेशनमा सहभागी भएकी धनगढी तारानगरकी जोशी सुरुमा उत्कृष्ट 50 र त्यसपछि विभिन्न चरण पार गर्दै अहिले उत्कृष्ट 10मा परेकी छन्। पत्रकार सम्मेलनमा सन्ध्याका बुबा खगेन्द्र राज जोशीले नेपाल आइडलको 100% निर्णय अहिले भोटकै आधारमा भइरहेको काले सन्ध्यालाई अगाडि बढाउने जिम्मा पनि सुदूरपश्चिमवासीको काँधमा आएको बताउनुभयो। उहाँले सिङ्गो सुदूरपश्चिमका 9 जिल्लाबाट नेपाल आइडलमा सन्ध्याले मात्रै प्रतिनिधित्व गर्दै आएकाले सन्ध्या जोशी जिताउ अभियानलाई पनि सुदूरपश्चिमको मुद्दा सम्झेर सहभागी भइदिन जोशीले आग्रह गर्नुभयो।
मैले जन्म दिएँ, हुर्काएँ, पढाएँ, लेखाएँ, त्यो अलग विषय हो। अहिले भनेको सुदूरपश्चिमकै छोरी गौरवको विषय पनि र सुदूरपश्चिमको लागि त एकदम खुसियालीको विषय भावनाले सहयोगको लागि याचना गर्नलाई म यहाँ पुगेको छु। छोरी सन्ध्यालाई बढीभन्दा बढी भोट गरी सहयोग गर्नुहुनेछ भनेर मैले पूर्ण आशा लिएको छु।
सन्ध्या जोशीलाई प्रत्येक बिहिबार राति पौने 9 बजेदेखि त्यसको दोस्रो दिन शुक्रबार मध्याह 12 बजेसम्म मोबाइलको म्यासेज बक्समा गएर 14 टाइप गर्दै 35225 सेन्ड गरेर भोट दिन सकिन्छ। सन्ध्या जोशी जिताउ अभियान अन्तर्गत अब यस क्षेत्रमा भोट माग्नका लागि विभिन्न टिम परिचालन गरिने भएका छन्। अहिले सन्ध्याका बुबा र उहाँको परिवार धनगढीका विभिन्न स्कुल र कलेजहरूमा अभियान सञ्चालन गरिरहनु भएको छ। विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको अडिसन प्रदेश नम्बर 7 एउटा पनि सहरमा नभएपछि यस क्षेत्रका बासिन्दा निराश भएका थिए। सुदूरपश्चिममा नेपाल आइडल बन्न सक्ने प्रतिभा जन्मेको छैन भन्ने मानसिकताका साथ यस क्षेत्रमा अडिसन नगरिएको कुराले पनि चर्चा पाएको थियो। अब भने सिङ्गो सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्दै नेपाल आइडलको उत्कृष्ट 10मा पुग्न सफल सन्ध्या जोशीलाई भोट दिएर राजधानीको उक्त आवाजलाई मिथ्या साबित गर्ने मौका आएको छ। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
एउटा सानो पाइलाले गन्तव्यसम्म अघि बढाउँछ, साना साना प्रयास जसले शिखर चुम्न सघाउँछ, हरेक दिनको हरेक पलहरूलाई सजिलो बनाउँछ। जब जीवी मोबाइल तपाईँसँग हुन्छ, जसमा छ उत्कृष्ट ब्याट्री पावर, एलईडी बल्ब अनि सुपर लाउड स्पिकर, 1 वर्षको वारेन्टी भएको श्रमजीवी, कर्मजीवी र बुद्धिजीवीहरूको आफ्नै मोबाइल जीवी मोबाइल। सम्पर्क इमेजिङ ट्रेड कन्सर्न धनगढी, फोन 98510-14942, 98010-05911।
भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रमै गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको सिटिभिटीबाट सम्बन्धन प्राप्त यस सामुदायिक विद्यालय श्री मोहन्याल माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2074-75 लागि कृषि बाली विज्ञान अन्तर्गत 18 महिने PJTA कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन फारम खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा अध्यापन गराइने, स्वच्छ तथा शान्त वातावरणमा अध्यापन गराइने, भौतिक पूर्वाधार सम्पन्न, उत्कृष्ट तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, प्रयोगात्मक सामग्रीहरूको पर्याप्त व्यवस्था भएको, पुस्तकालयको उचित व्यवस्था भएको, छात्र तथा छात्राहरूका लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था भएको, न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको। फारम वितरण यही साउन 9 गतेसम्म, प्रवेश परीक्षा यही साउन 10 गते बिहान 10 बजे। फारम पाइने स्थान विद्यालय तथा शुभलक्ष्मी फोटो स्टुडियो बडैपुर। सम्पर्क 98 48 40 57 93, श्री मोहन्याल माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय, गौरीगङ्गा नगरपालिका 5, अण्डैया, कैलाली।
ब्रेकपछि समाचारमा स्वागत छ। नेकपा एमालेका सचिव प्रदीप गेवालीले प्रदेश नम्बर 2 स्थानीय तह र प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकैचोटि हुनुपर्ने बताउनु भएको छ। बैतडीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गेवालीले यस्तो बताउनु भएको हो।
व्यवहारिक ढङ्गले दुईवटा बाकस राखेर, दुई तिनवटा मतपत्रहरू राखेर, एउटा मतपत्रबाट प्रतिनिधि सभाको प्रदेश समानुपाती दुइटै चुनाव गर्न सकिन्छ, प्रदेशवादको पनि अर्को मतपत्रबाट एकैचोटि गर्न सकिन्छ र कार्तिकको अन्तिम सम्ममा प्रदेश र प्रतिनिधि सभाको गरेर संविधानलाई खुल्ली कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको किसान सङ्गठनले धनगढी उपमहानगरपालिकाले अवैधानिक रूपमा एकीकृत सम्पत्ति कर बढाएको निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत दिफाइलमा दायर गरिएको मुद्दा हालसम्म विचाराधीन रहेको छ। जनताको धार भाँचिने गरी सम्पत्ति कर बढाउने निर्णय गरेको भन्दै त्यसको खारेजीको माग गरेर राप्रपाको किसान सङ्गठनले मुद्दा दायर गरेको थियो। सङ्गठनका अध्यक्ष सुरेश भण्डारीले जनताको हित विपरीत गरिएको निर्णय खारेजीको माग गर्दै दायर गरिएको मुद्दाको साउन 21 गते पेशी छलफल हुने जानकारी आएको बताउनुभयो। उहाँले उपमहानगरपालिकाका निर्वाचित प्रतिनिधिहरूले पनि चुनावका बेला कर घटाउने निर्णय गर्ने प्रतिबद्धता जनाएकोले अब सो निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो। यसै विषयमा सहकर्मी दीपक जोशीले राप्रपाको किसान सङ्गठन कैलालीका अध्यक्ष सुरेश भण्डारीसँग कुराकानी गरेका छन्।
त्यो मुद्दा हाल्नै पर्ने बाध्यता हो, किनभने जुन बढाउने सिस्टम छ यो संविधानमै तोकेको विषय के हो भने मैले बुझेसम्म सरोकारवालाको मन्जुरी बिना सरोकारवालाको उपस्थिति बिना चाहिँ त्यो गर्न पाइँदैन भन्ने स्पष्ट कुरा थियो। अर्को कुरा, किसानको जुन गैर नाफामूलक बनेको छ यसलाई यो जीवन यापन अन्तर्गत आउँछ यो, अब तिनीहरूको 81 बढाएर अहिले सिक्यो भने अब जग्गा बेचेर पोतिर्न त सक्दैन नि। भोलि सरकारले नै सुकुम्बासी बनाइरहेको छ जनतालाई, सुविधा बढेन, उत्पादकत्व बढेन, किसान भनेको अन्नदाता हो भन्नलाई हामी किसानको पक्षमा ठुल्ठुला कुराहरू गरिन्छ तर हठात रूपमा जुन हचुवाका भरमा बढाइयो त्यसको विरुद्ध अनि हामीले बाध्य हुनु पर्यो।
राजनीतिक दलका नेताहरूको पनि यसमा संलग्नता छ, राप्रपाबाटै प्रतिनिधित्व गरेका नेताहरूको पनि दस्तखत छ कर बढाउने निर्णयमा। तपाईँ राप्रपाकै भातृ संगठनको जिल्ला अध्यक्ष हुनुहुन्छ, यो कुरालाई चाहिँ कसरी लिने अब जनताले?
यसमा राजनीतिक विचारधारा भन्दा माथि उठेर सोच्नुपर्ने अवस्था हो। त्यो राजनीतिक पार्टीहरूको जुन हस्ताक्षर छ, हाम्रै पार्टीको पनि हुनुहुन्थ्यो एकजना, नाम नलिउँ, त्यो उहाँलाई हामीले पार्टीले कारवाही गरेर उहाँलाई निकालिसकेको स्थिति हो। दलहरूले संयन्त्रका नाममा जुन भ्रष्टाचार मचायो त्यसैको ज्वलन्त उदाहरण हो। त्यहाँ अरू पनि राजनीतिक दलहरू छन्। दुधको साँची बिरालो कसले भन्ने, तैचुक मैचुक।
तपाईँहरूले हालेको मुद्दाको अहिले के सुनवाई भइरहेको छ, प्रगति के छ?
प्रगति भन्दाखेरि अब यो न्याय प्रणालीमा देखिएको कुराहरू तुरन्त हुँदैन, यो ढिलो चाँडो हुने कुरा हो। डाइलसँग हामीले त्यसलाई फलो गरिरहेछौँ। हामीले एकजना वकिललाई पनि हायर गरेका छौँ, उहाँ जानुहुन्छ। 21 गते चाहिँ पेशी छ।
स्थानीय तहको निर्वाचन पनि सम्पन्न भयो। निर्वाचनमा होमिएका दलका नेताहरूले निर्वाचन सकिए लगत्तै कर घटाउने निर्णय गर्छौ भनेर जनता समक्ष भने पनि अहिले उहाँहरूले त्यो निर्णय गर्नलाई हस्किरहनु भएको छ, यसमा के भन्न चाहनुहुन्छ यहाँ?
यसमा के छ भनेपछि तैचुक मैचुक भन्न दिसम्म यहाँ भन्नुभएको थियो कि पहिलो निर्णयबाट नै हामी यो गराउँछौँ, तर उनीहरूलाई कहिले हामी भन्छौँ आज सिंहदरबार घरमा आएको छ, सारा अधिकार यहाँ भएको छ, यही हो त अधिकार। उहाँले यति सानो किसान भनेको अन्नदाता हो, मान्छे जेसुकै होस् न बिन नखाइकन बाँच्न सक्दैन, किसानलाई त्यसरी नहेप्नुहोस्। भोलि यसो के अरे क्षति यहाँहरूले बिहोर्नु ठुलो क्षति हुनसक्छ, किसानहरू उठ्यो भने यिनका यो जो प्रतिनिधि हामीले चुनेका हौँ यसलाई उहाँहरूले सोझो किसानहरूले सोझो भन्ने उहाँले हेर्न खोजेको जग्गाको मूल्याङ्कन कसरी बढ्यो त कर बढायो उनीहरूले। मानव कसैसँग एकट्ठा जग्गा छ, उसले एउटा उदाहरणको कुरा गर्दाखेरि 100 रुपियाँ उसले तिरिरहेको, उसले आज 1000 रुपियाँ तिर्दैछ त्यही जग्गाको, उसले कहाँबाट तिर्ने? त्यो उत्पादकत्व बढेको छैन, त्यसबाट आमदानी त बढेको छैन, आयस्रोत बढेको छैन। अब जग्गाको मूल्याङ्कन बढ्यो भने त्यो जग्गा बेचेर पोत तिर्ने, भोलि के हुन्छ अझ सुकुम्बासी बनाउने, यो के नीति हो? हिजोसम्म हामी केन्द्रलाई दोष दिने गर्थ्यौँ, तर आज त स्थानीय अधिकार यहीँ आएको छ नि, खैदो उनीहरूले यो कुरो बुझ्न सकेको? यो कुरो उनीहरूले बुझ्नुपर्छै पर्दैन। कमैया मुक्ति गरिएको थियो, आजसम्म त्यो समस्या समाधान हुन सकेको छैन भने अब जो देशका अन्नदाता हुन्, जो भूमिपुत्र हुन्, उनीहरूलाई पनि यो ढिलो चाँडो उनीहरूलाई पनि घरबार विहीन एउटा सुकुम्बासी बनाउने यो प्लान हो उहाँहरूको। त्यो भावनाले तुरन्त राजनीतिक दलहरूले, म सबै राजनीतिक दलहरूलाई के भन्न चाहन्छु, किसान कसै पनि पार्टीको हुँदैन यो भ्रममा तपाईँहरू नपर्नुहोस्।
अदालतमा मुद्दा विचाराधीन छ र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पनि निर्णय गरिसकेका छैनन्। यदि जनताको पक्षमा किसानको पक्षमा निर्णय भएन भने तपाईँहरूको कदम कसरी अगाडि बढ्छ?
अब यिनीहरूले अब हाम्रो एकजनै अस्तिको पेशीमा त्यहाँ जाँदाखेरि हाम्रो एकजना वकिल साहबले उहाँ प्रतिनिधिसँग कुरा गर्दाखेरि उहाँले हुन्छ हामी गर्छौँ भन्ने चाहिँ आश्वासन दिनुभएको छ। अरे बडो मैले बुझ्न आएको कुरा हो, हाम्रो जुन 21 गते पेशी छ त्यसमा हामी जान्छौँ, त्यहाँबाट कस्तो निर्णय हुन्छ त त्यो अनुसार हामी गर्छौँ। तर यो राजनीतिहरूले यो के बुझ्नुपर्छ भने सबै राजनीतिक दललाई म के आह्वान गर्दछु भने चाहिँ किसानलाई हेप्ने काम नगर्नुहोस्। शान्ति तरिकाले अहिलेसम्म प्रोसेस कानुनी प्रोसेसमा गइरहेछौँ, खै हामीले हुलदङ्गा गरेर उहाँहरूको एउटा कार्यकर्ता अरेस्ट होस् त पुरा उनीहरूले नेपाल पनि चक्का जाम गरिदिनुहुन्छ। किसानको यसरी ढाड सिक्दा पनि उहाँहरूको टाउमा जुम्रा हिँड्या उहाँहरूलाई एहसास भएको छैन।
स्थानीय सरकार चलाउन कर लिनै पर्छ र कर बढाउनु पनि पर्छ, धेरै लामो समय भइसकेको छ कर नबढेको यो करलाई चाहिँ कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ यहाँले?
यहाँले सही भन्नुभयो, कर चाहिन्छ त्यसैबाट चल्ने हो त्यो हामीलाई। तर मेरो एउटा सिधा भनाइ के हो भने कुनै आधार हुन्छ नि एउटा बढाउने, कुन आधारमा तपाईँ बढाउनुहुन्छ? एउटा सरकारले जिम्मेवारी निकाले त्यो रचुवाको भरमा गर्न मिल्छ? मिल्दैन नि। कानुनले के भनिएको छ भने सरकारवाला पक्षको उपस्थिति बिना, अनुमति बिना, सहमति बिना यो गर्न पाइने छैन। खै त हाम्रो जानकारी छैन, तैचुप मैचुप राजनीतिक दलहरूले उनीहरूले आपस निर्णय गरेको कुरा हो। चाहिन्छ ट्याक्स, चाहिन्छ, हामी तिर्न तयार छौँ, हामी कर बिल्कुल तिर्छौँ, जायज तरिकाले गरोस् न।
बाँकी खबर, धनगढीमा विवेकशील नेपाली दलको कमिटी विस्तार गरिएको छ। आज धनगढीमा भएको भेलाले 22 सदस्यीय कमिटी चयन गरेको हो। भेलाले विवेकशील नेपाली दल धनगढीको अध्यक्षमा रोशन पन्तलाई चयन गरेको छ, जसको व्यवस्थापिकामा करिश्मा चन्द, कार्यपालिकामा प्रभास भट्ट र न्यायपालिकामा रूपा भण्डारीलाई चयन गरिएको सदस्य गणेश उपाध्यायले जानकारी दिनुभयो।
र एनआइसिएसीले सुदूरपश्चिम क्षेत्रमा झन्डै 2 अर्ब कर्जा लगानी गरेको छ। बैङ्कको विश्ववार्षिक उत्सवको अवसरमा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो। एक वर्षको अवधिमा 1 अर्ब 28 करोड निक्षेप सङ्कलन गरिएकोमा त्योभन्दा पनि बढी कर्जा प्रवाह गरेको बैङ्कको क्षेत्रीय प्रबन्धक टेकराज भट्टले जानकारी दिनुभयो। लोडसेडिङ मुक्त भएको हल्ला सेलाउन नपाउँदै प्रचण्ड गर्मीमा विद्युतको अनियमित आपूर्तिले धनगढीका बासिन्दाको जनजीवन कष्टकर। रातभर विद्युत नभएका कारण छटपटिँदै सुत्नुपर्ने बाध्यता, पावर थप नभए अनियमित आपूर्ति र लो भोल्टेजको समस्या अझ बढ्ने प्राधिकरणको जिकिर।
जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेसँगै स्थानीय तहमा कर्मचारी समायोजन सुरु। विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका मातहतमा गएर कामकाज गर्दै।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरिया आसपासमा मर्मतका लागि गरिएका सडक पनि निर्माण सम्पन्न नहुँदै भत्किएर हताभङ्ग। मर्मतको नाममा झारो टार्ने काम गरेर मोटो रकम फसाउने काम भइरहेको आरोप।
र नेपाल आइडलको उत्कृष्ट 10मा पर्न सफल सन्ध्या जोशी जिताउ अभियान धनगढीबाट सुरु। अत्यधिक भोट दिएर विजेता बनाउन आग्रह।
आजको खबरका साथमा मेटलाइट जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
हवस् त, साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनुस एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।